गर्न रहेको साथै बस्नका लागि एटेज नन एटेज रुमहरुको व्यवस्था पनि रहेको छ। सम्पूर्ण सेवाहरू सुपथ मूल्यमा होटल जुनार तथा थकाली भान्साघर कैलाली पुल चार खानेपानी जाने बाटोमा 091-526-987 थकाली हो तर पश्चिमेली स्वादमा। तपाईका मनका कुरा तपाईकै गुनासा अनि जिज्ञासा शुभकामना समवेदना सबै एउटै ठाउँमा कार्यक्रम शुभ प्रभात हरेक बिहान 8:15 बजेदेखि 9 बजेसम्म दिनेश एफएम 93.8 MHz सुन्न नभुल्नुहोला। गुड मर्निङ, नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सबैलाई। दिनेश एफएम 93.8 MHz तपाईँको साथमा हाम्रो यो यात्रा हरेक दिन हुन्छ बिहानी 45 मिनट 8:15 बजेदेखि 9 बजेसम्म हामी यसरी नै तपाईँको साथमा हुन्छौँ। र आज पनि रोहित छु तपाईँको साथमा, मलाई प्रविधि संयोजनमा साथ मिलिरहेको छ सुनिल अनि छोटेलालको दुईजना हुनुहुन्छ र हामी तपाईँको साथमा रहन्छौँ अब 9 बजेसम्मका लागि। फरक बार फरक प्रस्तुति मात्र हाम्रो एउटै समय तपाईँको साथमा रहँदै आएको छ। हामी यो कार्यक्रममा तपाईँहरूका हरेक पक्षलाई समेट्दै आएका छौँ। तपाईँ कुनै पनि क्षेत्रमा लागिरहनु भएको छ, कुनै पनि क्षेत्रमा तपाईँले दखल राखिरहनु भएको छ अनि त्यो क्षेत्रका सम्भावना, त्यो क्षेत्रका चुनौती र त्यो क्षेत्रको तपाईँले देखेका भविष्यको एउटा सपना भनौँ न के छन्, यी सबै कुराहरू तपाईँले यो कार्यक्रममा राख्न सक्नुहुन्छ। र आज पनि यसरी नै हामीसँग आफ्नो यो एउटा छुट्टै पेसा गरेर अनि त्यसमा आफ्नो भविष्य कोरिरहनुभएका एकजना दम्पति हामीसँग हुनुहुन्छ। कैलारी यो गाउँपालिकाको नाम हो र पक्कै पनि पछिल्लो समय यो गाउँपालिका असाध्यै चर्चामा पनि छ। यो गाउँपालिकाबाट वडा नम्बर 5 हामीसँग हुनुहुन्छ जित बहादुर चौधरी अनि सोचमानी चौधरी। उहाँ चाहिँ नाताले श्रीमान श्रीमती हुनुहुन्छ र आज स्टुडियोमा मैले दुवैजनालाई निम्ति आएको छु उहाँको पेसाको बारेमा कुरा गर्न अनि उहाँहरूको आफ्नै व्यक्तिगत कुरा पनि हामीले यो कार्यक्रममा गर्नेछौँ 45 मिनटको अवधिसम्म। र तपाईँहरू सबैलाई भन्न चाहन्छु र उहाँहरूले विगत चार वर्षदेखि आफैले कैलाली सौगात गृह कोसेली घर भनेर पनि एउटा वेदवास सम्बन्धी उहाँहरूले काम गरिरहनु भएको छ। त्यहाँ वेदवास सम्बन्धी सम्पूर्ण घरायसी कामहरू हुन्छन्। पछिल्लो समय बाँसभन्दा पनि वेदबाट बनेका सामग्रीहरू उहाँले चाहिँ बनाइरहनु भएको छ। र यति कुरा गर्दैमा आजका हाम्रा अतिथिलाई स्वागत गर्नतर्फ लाग्छु। दुवैजनालाई स्टुडियोमा धेरै धेरै स्वागत छ।
नमस्ते।
अनि बिहानीकी समयमा आउनु भएको छ, पहिलोचोटि हो दिनेश एफएममा?
हजुर, पहिलोचोटि हो।
यो बाटो हिँड्नु भएको थियो कि थिएन? आज चाहिँ पहिलोचोटि आउँदै हुनुहुन्छ। तपाईँलाई कस्तो लागिरहेछ? भाइले के सोध्ने होला? सजिलो सजिलो सोधिदियो हुन्थ्यो भन्ने लागिरहेछ कि होइन, सोधेको कुरा त भन्नै पर्छ भन्ने लागिरहेछ?
जे होस्, हाम्रो विषयवस्तु र हाम्रो कला सिप सम्बन्धीमा सोध्नुभयो भने हामी चाहिँ भन्न सक्छौँ, त्योभन्दा बाहिरको कुरो चाहिँ हामीलाई त्यति थाहा नहोला भन्ने
लागिरहेछ। पक्कै पनि यो चाहिँ हो, असाध्यै राम्रो आन्सर दिनुभयो तपाईँले। अब पेसा सम्बन्धी नै सोध्छु मैले, कति भयो यो पेसा गर्न थाल्नुभएको? 4 वर्ष त मैले भने, तर 4 वर्ष तपाईँले आफै संस्था खोलेर चलाउनु भएको छ।
यो हामीले खासमा सिकेको त 63 सालतिर हो
हजुर,
तर अब त्यति यसको चाहिँ बजार र बेचबिखन गर्न अप्ठ्यारो परेर हामीले पछि मात्रै खोल्या हो यहाँ चाहिँ। अन्त पहिला घरमा बनाइराख्या हुन्थ्यौँ हामी, घरमा बनाएर त्यो अनि महोत्सवतिर कतै मेलातिर चाहिँ लगेर बेच्ने गर्थ्यौँ।
त्यति बेला के हुन्थ्यो त्यो महोत्सव मेलामा ती सामानहरू रुचाइन्थे?
जे होस्, ल्याएको सामान चाहिँ हुन त बिक्री वितरण त सबै हुन्थ्यो, तर हाम्रो प्रचार प्रसार सम्बन्धी पनि राम्रो भइरहेको थियो मेला र महोत्सवतिर।
हजुर, अहिले थुप्रै ठाउँमा बनाउँछन् यसरी बेतका अनि बाँसका सामग्रीहरू।
हजुर, अहिले त थुप्रै ठाउँमा बनाइरहेको छन्,
तर तपाईँहरूले पनि बनाउन थाल्नु भएको त पूर्ण रूपले लागि पर्नु भएको 4 वर्ष भयो।
हजुर,
अब यही कुरा बनाउनु पर्छ भन्ने चाहिँ कहाँनिर लाग्यो अनि सिकाइ कसरी भयो तपाईँको चाहिँ?
यो खासमा आफ्नो स्थानीय ठाउँमा पाइने स्रोत र साधनको सदुपयोग गरेर उत्पादन भएको सामान बढी रुचाउने भए अब त्यसको चाहिँ हामीले आकर्षण पनि दिन सक्ने भयौँ त्यही कारणले त्यसको माग र प्रचार प्रसार पनि बढी भएर अहिले चाहिँ हाम्रो बिक्री वितरण चाहिँ राम्रो भइरहेछ
अहिले बिक्री वितरण राम्रो छ
हजुर
मैले अलिकति कुरा हाम्रो सोचमानीजीलाई सोध्न चाहे अनि तपाईँले नै दाजुलाई सिकाउनु भएको हो भन्ने कुरा भएको थियो अघि मात्रै हामीले कुरा गर्दाखेरि तपाईँले चाहिँ कसरी सिक्नुभयो अनि उहाँलाई चाहिँ कसरी सिकाउनु भयो
भनेपछि मैले 63 सालमा तालिम गरेँ गाउँमै त्यो सल्यानबाट मेरो आउनु भएको थियो त्यतिखेर अब त्यहाँ सिकेँ 45 दिन 28 बुढा त्यतिखेर काठमाडौँ थियो अनि काठमाडौँ 7 बसिन् उहाँ अनि त्यसपछि मैले सिकिसकेपछि बुढालाई भने अब हामी त तार तार बसेका छौँ बरु हामी सँगै बसौँ एउटै काम गरौँ भने उनलाई सिकाएको
त्यसरी सिकाउनु भएको हो अब त्यो भन्दाखेरि चाहिँ उहाँले पनि के भन्नुभयो होला 7 के का लागि काठमाडौँ बस्नु भएको थियो कहाँ के गर्नुहुन्थ्यो
त्यहाँ मेन पावरमा काम गर्दै थियो अब उहाँ ठिकै छ त्यो सिकिसकेपछि मैले भने अनि उहाँले भन्नुभयो ठिकै छ हामी अब माग बढी भइरहेछ भने म पनि आउँला म पनि सिक्छु भनेर उहाँले भन्नुभयो अनि त्यसपछि सँगै गरेको 4 भयो
तपाईँले चाहिँ यहीँ सिक्नु भयो
नै गाउँमै सिकेँ
तपाईँको आफ्नै गाउँपालिकामा हजुर त्यहाँ सिक्नुभयो अनि त्यहाँ चाहिँ तपाईँलाई सिकाउनको लागि सल्यानबाट आउनु भएको थियो
सल्यानबाट म्याडम आउनु भएको थियो
कति दिनको कोर्स गर्नुभयो
45 दिनको
45 दिनमा के बनाउनु सिकिँदो रहेछ त
45 दिनमा बाँसको मात्रै बनाउनु त जस्तै बाँसको फोटो फ्रेम भयो गमला अनि मुरा यस्तै चुरी स्ट्यान्ड भान्सा ट्रे यस्तै धेरै आइटमहरू ब्रसदानी के भयो सिकाएँ अनि त्यसपछि त्यहाँ सिकाइसकेपछि अब नै हामीले अब बेडको पनि यसको बाँसको साथसाथै बेडको पनि सिक्नु पऱ्यो भने आफ्नै दिमागले सोचेँ अनि त्यसपछि लघु उद्यममा गएँ अनि लघु उद्यममा गइसकेपछि उहाँले भन्नुभयो ठिकै छ म बेडको पनि सिकाइदिन्छु अनि त्यसपछि बेडको 12 सिकेँ हामी घोराघोरी सुखरमा गएर सिकेँ अनि त्यसपछि बेड सम्बन्धी
त्यहाँ पनि हजुर अब सोचमानीजीले यसरी सिकिसकेपछि र त्योभन्दा पहिला तपाईँ काठमाडौँमा हुनुहुँदो रहेछ
हजुर
होइन अनि काठमाडौँमा 7
हजुर
कसरी बिताउनु भयो 7 तपाईँले
अब त्यहाँ चाहिँ अफिसमा काम गर्ने
हजुर
अब त्यहीँ बसेर अब यहाँ पनि अब खासमा सङ्कटकाल पनि लागेको थियो त्यतिखेर म काठमाडौँ बसिरहेको थिएँ
मेन पावर भनेपछि मान्छे बेच्ने काम गरिन्थ्यो
हजुर
त्यो ठाउँमा
हजुर म खासमा त्यस्तो एजेन्टको रूपमा त थिएन त्यहाँको चाहिँ कर्मचारीको रूपमा बसेका थिएँ
तपाईँले चाहिँ त्यति बेला होइन तपाईँले चाहिँ देखेर पनि धेरै कुरा सिकिन्छ
हजुर
होइन 7 वर्षसम्म त्यहाँ काम गरिरहँदा कस्ता कस्ता समस्याहरू आएका अनि कस्ता कस्ता मान्छेहरूका पीडा त त्यहाँ धेरै पीडाहरू आउँछन्
हजुर आउँछ
होइन कस्ता कस्ता पीडाहरू देख्नुभयो तपाईँले चाहिँ
त्यहाँ त अब धेरै बाहिर जाने उहाँहरूको त धेरै पीडा रहेछ
हजुर
कस कहीँ कसैले चाहिँ लगानी दुबार रहेछन् मेन पावरतिर अब कोही चाहिँ आफ्नो घरको समस्याले पनि बाहिर जान खोजेका रहेछन् अब कोही चाहिँ गाउँमा आफ्नो घरतिर नराम्रो व्यवहार गरेर पनि बाहिर जान खोज्ने रहेछन् त्यस्तो समस्याको मैले देखेँ
हजुर त्यो देखिरहँदाखेरि तपाईँलाई चाहिँ कस्तो लाग्थ्यो त्यति बेला तपाईँको मेन पावरले पनि समयमा मान्छे नउडाइदिएको पैसा खाइदिएको त्यस्ता उदाहरण पनि पक्कै होलान्
छ त्यस्तो त नहुने कुरै भएन
त्यति बेला कस्तो लाग्थ्यो
त्यतिखेर त अब धेरै उहाँहरूले चाहिँ आएर कहिले अफिसमा झगडा गर्ने कहिले चाहिँ त्यो एमडीलाई चाहिँ कुट्न खोज्ने त्यस्ताहरू पनि धेरै भइरहन्थ्यो
हजुर
यो त नभएको कुरै होइन
पक्कै पनि त्यति बेला अनि तपाईँलाई होइन मैले यहाँ काम गर्नुपर्छ भन्ने लागिरहन्थ्यो कि मैले फर्किनुपर्छ आफ्नो गाउँ नभए यहाँ चाहिँ मैले बस्नु हुँदैन भन्ने लाग्थ्यो
त्यो त लाग्थ्यो अब खासमा यस्तो भयो अब यतातिर रोजगार नहुने अब घर गएर पनि के गर्नु भन्ने सोचले पनि म खासमा बसिरहेको थिएँ
त्यसरी बस्नु भएको थियो
हजुर
अनि ठिक्क म सिक्छु भनेर उहाँले खबर गर्नुभएको हो कि सिकेर तपाईँलाई मैले यो कुरा सिकेको छु भन्नुभएको
उहाँले चाहिँ मलाई बोलाउनु भयो अब बरु हामी सँगै दुईजना बसौँ
हजुर
यो व्यवसाय गरौँ अनि यो व्यवसायमा त पक्कै पनि हाम्रो राम्रो आम्दानी हुन्छ भन्ने चाहिँ सपना बनायौँ हामीले, कल्पना गऱ्यौँ. त्यसपछि हामीले दुईजनै लाग्यौँ.
हजुर,
न मैले त खासमा सोच्थ्यो म उतै गरिरहन्छु, अब तिमी चाहिँ यतै गरिराख्नु भन्ने कुरो मैले त कुरो त फर्का हो, तर उहाँले मान्नु भएन. त्यसपछि हामीले दुईजनै लागेर गरिरहेछौँ.
त्यहाँ काम गरेको पैसा मिल्थ्यो होला होइन? अब यहाँ चाहिँ पहिलो कुरा त यहाँ सिक्नुपर्ने,
हजुर,
त्यसपछि त्यो सिकेको कुरालाई बजार पाउने हो कि पाउने होइन त्यो पनि थियो होला,
हजुर.
अनि कसरी तपाईँ चाहिँ कन्भिन्स हुनुभयो कि उहाँले चाहिँ सँगै बसौँ, अब सिप सिकौँ, त्यसपछि काम गरौँ भनेर भन्दाखेरि त्यति मात्रैले त पुगेन, तर बजार पाउनु पर्यो, पैसा त आउनु पर्यो नि कुनै पनि हालतमा हो. त्यो आउँछ कि आउँदैन त्यो जान्ने नजानी तपाईँ चाहिँ कसरी आउनुभयो त्यसपछि चाहिँ?
अहिले म भर्खरै सोचिरहेको छु कि अब त्यहाँ म हुँदाखेरि त्यो नाप तौल गरेर जोखेरै पाइने रहेछ तलब भन्ने कुरो. अब यहाँ चाहिँ यो व्यवसाय गर्दा चाहिँ आफूले जति गर्न सक्यो आफ्नै लागि हुने रहेछ भन्ने कुरो अहिले चाहिँ म भर्खरै थाहा पाएँ. अब यो त्यहाँ तलबको भन्दा दुगुना पनि हुनसक्छ, त्योभन्दा कम पनि हुनसक्छ भन्ने कुरो,
आफूमा निर्भर हुने भयो,
आफूमा निर्भर हुने भयो जस्तो लाग्यो.
खट्न सके पनि भयो,
खट्न सके पनि भयो, अब कसैको चाहिँ दबाबमा करमा गर्नुपर्ने चाहिँ भएन. अहिले चाहिँ म यसमा धेरै खुसी छु.
हजुर, अब फेरि पनि म हाम्रो म भाउजू भनेर सम्बोधन गर्छु होइन यहाँनिर, र तपाईँले चाहिँ सिक्नुभयो, त्यसपछि श्रीमानलाई पनि अब सँगै बोलाएर सँगै काम गर्ने एउटा सोच बनाउनु भयो, त्यसपछि उहाँ पनि आउने सोच बनाउनु भयो, अनि उहाँले त सिक्नु भएको थिएन त्यो कुरा, तपाईँले चाहिँ उहाँलाई कसरी सिकाउनु भयो? सिकाउँदाखेरि
अब उहाँलाई बोलाएँ अनि त्यसपछि धनगढीमा यस्तै त्यति सिकाउनु त अप्ठ्यारो परेन, किनभने कि उहाँ पुरुष मान्छे, यसो हठोला खेलाउनु मान्छे भने होइन, हल्का अब यस्तो 18 इन्चीको काट भनेर सिटीहानले काटिहाल्नुहुन्थ्यो, अनि त्यसपछि त्यस्तै गर्दा गर्दै अब सामान चाहिँ तयार हुँदै गयो.
त्यसरी चाहिँ लगभग कति दिन लाग्यो उहाँलाई सिक्न चाहिँ?
त्यति धेरै त लागेन, 15 दिन जति लाग्यो. सुरु सुरुमा त उहाँलाई मनै नलाग्ने, नै म यस्तो गर्न सक्दिनँ भनेर पनि भन्या हुन्, त्यही पनि अलिअलि गर्थे. लास्टमा अब यसबाट अब माग बढी हुन लाग्यो, अनि त्यसपछि उहाँलाई एकदम मन लाग्यो, अनि त्यसपछि अब त मन लगाएर काम गर्छन्. उहाँको तालिम दिएको पनि 4 ठाउँमा भइहाल्यो, सबै बुढाबुढीको सँगै ऊ जोडेर ठ्याक्क 12 ठाउँ भइहाल्यो हाम्रो तालिम दिएको.
तालिम पनि दिनुहुन्छ?
हजुर, तालिम पनि दिन्छौँ हामी.
कहाँ कहाँ पुग्नुहुन्छ तालिम दिन?
भनेपछि बाँसकै तालिममा सल्यान भयो, दाङ भयो, अनि यतातिर दार्चुला, अनि मेरो बुढा चाहिँ बझाङ पनि जानुभएको थियो, अनि यहाँ विशालनगर.
हजुर,
अनि अहिले भर्खर विशालनगर त सक्यो.
तालिम दिन सल्यानबाट मान्छे आयो सुरुमा, तपाईँ पनि फेरि सल्यानमै गएर सिकाएर?
हजुर, सल्यानमै गएर सिकाएर, त्यही भएर मैले आफ्नो म्याडमलाई देख्छु भन्ने आशा त थियो, तर देख्न पाएन, खै कुन ठाउँमा थियो.
फोन गर्नु भएन?
नै फोन गरेन, पहिला चाहिँ मोबाइलै थिएन, नम्बर पनि लिएन मैले म्याडमको, त्यतिखेर म्याडम हराइहाले. कहाँ
तपाईँले सिक्नु भएको त्यो समय र फेरि त्यहाँ सल्यानमा सिकाउन गएको समय कति फरक थियो?
फरक?
हजुर,
फरक भनेपछि अब मैले सुरुमा अब उहाँबाट म्याडमबाटै सिकेँ, अनि त्यसपछि फेरि अब सिकाउने मौका पाइहालेँ भनेर फरक त धेरै थियो.
होइन, म त्यहाँ तपाईँले 63 साल भन्नुभयो?
63 साल मैले सिकेँ.
सिक्नुभयो?
हजुर.
अनि सिकाउन चाहिँ कति सालमा जानुभयो?
65 सालमा.
2 वर्षभित्रमै तपाईँ फेरि सल्यानमा गएर सिकाउनु भयो?
त्यहाँ चाहिँ 45 दिनको रहेछ.
हजुर,
सब केटाकेटी मात्रै थियो त्यहाँ सिक्ने.
हजुर, अहिले 12 ठाउँमा तपाईँहरूले सिकाइरहनु भएको छ, सिकाइसक्नुभयो भनौँ न, के भन्छन् त्यहाँ सिक्न आउने प्रशिक्षार्थीहरू, के भन्छन्?
उहाँहरूको त कसैको त धेरै चासो हुने रहेछ, इन्ट्रेस्ट बढी लिने रहेछन्, अनि यो सम्बन्धी चाहिँ अब बढी जसो बजारमा पनि देख्न थालिहाले होइन, त्यही कारणले अब होइन यो सामान त पक्कै पनि राम्रो बिक्री वितरण भइरहेछ भन्ने कुरोमा चाहिँ लागि परेर सिक्छन्. तर कुरो चाहिँ यहाँ के हुने रहेछ भने सबभन्दा पहिला आफ्नो जुन गरी आउँदै गरेको खेतीपातीको काम नै छोड्न नसकेर यो व्यवसायमा लाग्न सकिरहेका छैनन्.
हजुर,
अब घरमा बसेर चाहिँ म यो व्यवसाय गर्छु भन्ने अनि उहाँहरूले चाहिँ अब समय नदिने के यो व्यवसायमा
हजुर
घरि धान काट्न जानुपर्ने घरि त्यो बाख्रा डोर्न जानुपर्ने चराउन जानुपर्ने यस्तो कामले गर्दा खासमा त्यति सफल भइरहेको छैन यो व्यवसाय चाहिँ र यो व्यवसायमा लाग्ने धेरैजनाले सिप पनि सिकिसकेका हुन्
हजुर
त्यही अनुसार चाहिँ समय निकाल्न नसकेर त्यही पुर्खौलीदेखि आएको काममा चाहिँ बढी निरन्तरता दिइराखेको हुनाले यो काम कम ध्यान दिइरहेछ
हजुर अब सिक्नुभयो त्यसपछि सिकाउनु पनि भयो
हजुर
होइन अहिले के लाग्छ तपाईँहरू दुईजनामा यसो तुलना गर्दाखेरि श्रीमान श्रीमतीमा मैले छिटो बनाउँछु अर्थात् मैले राम्रो बनाउँछु भन्ने तपाईँहरूमा चाहिँ के छ कसले चाहिँ राम्रो बनाउँछ सामान दुईजनामा मात्रै
अब त्यो खासमा सामान भनेपछि
हजुर
जुन आइटम जुन सामान आफूले बनाउँदै गयो त्यो सामानमा राम्रो फिनिसिङ आउँदो रहेछ
हजुर
अब मैले बढी जसो चाहिँ ह्याङ्गर हरू बनाउने गर्छु अब उहाँहरूले चाहिँ फुलदानी भयो ऱ्यागहरू भयो अनि त्यसमा चाहिँ उहाँको नै फिनिसिङ अब उसरी चाहिँ हाम्रो फलानाको राम्रो उहाँको नराम्रो भन्ने चाहिँ छैन
क्षेत्र नै छुट्याउनु भएको छ त आफ्नो आफ्नो हुने नै
भयो अलग अलग सामान बनाउने चाहिँ
हजुर अहिले को हुनुहुन्छ तपाईँको पसलमा
अहिले चाहिँ बहिनी अनि एकजना चाहिँ भाइ आउँदो रहेछन् राजपुरबाट त्यही भाइको
अब सबै लागेर चारजना
चारजनालाई
भनेपछि आफन्तले पनि रोजगार पाइहाले
हजुर हजुर
तपाईँहरूले पनि रोजगार पाइरहनु भएको छ रोजगार दिइरहनु भएको छ होइन अब त जाडोको महिना पनि सुरु भयो
हजुर
फेरि त्यसमा तास्नुपर्ने त्यसलाई छिल्नुपर्ने अनि त्यसलाई दब्र्याउनु पर्ने त्यसलाई घुमाउनु पर्ने हातले त्यसै काम गरेर आउँदैन त्यो चाहिँ कसरी गर्नुहुन्छ
यो यस्तो हो सर खासमा जाडो भए पनि घाम भए पनि काम गर्न लागियो भने त्यो चाहिँ आफ्नो शरीरको चाहिँ तापक्रम आफै आउँदो रहेछ अब बल हुन्छ होइन त्यसपछि न्यानो शरीर भइहाल्दो रहेछ सर हामी त्यो एकदमै बढी चिसो हो भने एकछिन रेस्ट गरेर आगो पनि ताप्न सकिन्छ होइन नत्र हामीले बढी जसो गरिराखेको मान्छे त्यति हात चाहिँ सुन्ने हुने यताउता चाहिँ हुँदैन गरिरहन्छौँ हामी काम
त्यस्तो चाहिँ हुँदैन
हजुर
काम चाहिँ गरिरहनुहुन्छ
गरिरहन्छ
तपाईँले अब दुवैजनाको कुरा गर्दैछु
हजुर
12 ठाउँमा सिकाइसक्नु भएको छ
हजुर
त्यो सिकाइरहँदा बजार चाहिँ यो ठाउँमा यो चिजको बजार छ भन्ने कहाँ चाहिँ लाग्यो तपाईँलाई धनगढीमा त्यसको असाध्यै बजार छ या बझाङमा छ या सल्यानमा छ कहाँ छ बजार अलि बढी
यो बजार चाहिँ खासमा यही धनगढीमै बढी जसो अब क्षेत्रफल पनि ठुलो रहेछ घना बस्ती पनि रहेछ अब बझाङ सल्यानतिर चाहिँ यो बेड भन्ने कच्चा पदार्थ नपाइँदो रहेछ सर
हजुर
अब त्यहाँ चाहिँ निगालो र बाँस हुने भएकोले अब त्यहाँ हुन त यो सामान देख्न पाएपछि बनाउन सकेपछि त त्यहाँ पनि नबिक्री हुने होइन त्यहाँ पनि बिक्री हुन्छ तर अब यस्तो कुरो हुन्छ कि अब त्यही कच्चा पदार्थ स्थानीय ठाउँमा छँदै छैन त्यहाँ
बाहिरबाट मगाउनु पर्यो
बाहिरबाट यही तराईबाटै लानुपर्ने भएकोले खासमा त्यहाँ चाहिँ गाह्रो हुने रहेछ
अहिले चाहिँ कहाँबाट ल्याइरहनु भएको छ बेड चाहिँ
यो कर्णाली शक्ति सामुदायिक वनबाट सर शक्तिबाट ल्याएर छौँ
पनि कसरी पर्छ ल्याउँदाखेरि
त्यहाँ शक्तिमा चाहिँ 65 रुपियाँ किलो दिँदो रहेछ अब ल्याउँदा यहाँ 70-75 रुपियाँ केजीसम्म पर्न जान्छ
पर्छ एकपल्टमा कति जति ल्याउनुहुन्छ
ल्याउँदा हामीले त्यही 15-20 क्विन्टल जति ल्याउँछौँ
त्यहाँ काँचो काट्नुपर्छ कि कस्तो सुकेको
त्यहाँ चाहिँ खासमा काटेर सुकाएपछि अनि गोदाममा राख्या हुन्छन् अनि सुकिसकेपछि अनि लिन बोलाउँछन् सर अनि हामीले त्यो गाडी लिएर जानुपर्छ अनि एक गाडी लिएर राख्नुपर्छ सर एक वर्षको लागि ठिक हुन्छ
त्यसमा एकपल्ट ल्यायो भने
हजुर
त्यो केही पनि हुँदैन त्यसमा त्यो एउटा किरा हुन्छ काट्ने जस्तो धिउरा
ए
होइन त्यो हुन्छ त्यो लाग्ने सम्भावना हुँदैन त्यसमा
यो बेडमा हुँदैन त्यस्तो त्यो बाँसको जस्तो बढी किरा लाग्ने यताउता चाहिँ हुँदैन
हजुर भनेपछि बनाउन सजिलो पनि बेतका सामग्रीहरू बनाउन सजिलो
हजुर अब बाँसको बनाउँदा चाहिँ बढी जसो चोया निकाल्नु पर्ने त्यो काट्नु पर्ने त्यसमा टाँस्नु पर्ने बढी हुन्छ अब बेतमा चाहिँ माथिको कभर मात्रै फालिदियो त्यसपछि अलिक छोटो समयमा चाहिँ बढी सामान उत्पादन बेतमा हुने रहेछ बाँसमा चाहिँ बढी समय लाएर कम सामान उत्पादन हुने रहेछ त्यही कारणले बढी जसो बेट नै प्रयोग गरिरहेछौँ सर
तपाईँलाई मैले यहाँनिर रोकेँ फेरि हामी मैले उता जान चाहे भाउजूतर्फ होइन तपाईँले चाहिँ अब काम गरिरहँदा अहिले चाहिँ मासिक आम्दानी कति जति हुन्छ? यसरी दिनरात त खट्नुहुन्छ, त्यो पनि आफ्नो व्यवसाय हो, सन्चो छैन भने बन्द गरे पनि भयो, मन लागेको बेला खोले पनि भयो, होइन? आफ्नो व्यवसायको एउटा फाइदा चाहिँ यो छ,
लगभग महिनामा कुनै महिनामा त 60,000 पनि हुनसक्छ, कुनै महिना चाहिँ 30-40 यस्तै हुन्छ,
यसरी हुन्छ।
अब तालिम चलेको बेला त बढी हुन्छ,
हजुर,
नचलेको बेला चाहिँ 60-70 बढीमा हुन्छ।
तपाईँ पनि तालिम दिन गएपछि कति दिनको तालिम दिनुहुन्छ?
45 दिनकै हुन्छ
सर। 45 दिनको, हजुर। भनेपछि पुरै कोर्सको पैसा हुन्छ या दैनिक भत्ता हुन्छ, के हुन्छ?
अब कसैले दैनिक गर्छन्, दैनिक गरेपछि अब यतातिर 15 दिन छन् दिनको, पहाडतिर गएपछि 18-2,000 जति दिन छन् दिनको।
भनेपछि 45 दिनको एउटा तालिममा तपाईँले कममा कति र बढीमा कति जति ल्याउनु भएको छ अहिलेसम्म?
यस्तै अब लगभग महिनाको, अब पहाडमा महिनाकै थियो, 70-75 हजार जति एक महिनामा।
हजुर, कसो महिनामा एउटा तालिम परिरहन्छ अहिले कि 2-3 महिनामा तालिमको अफर आउँछ या कस्तो हुन्छ?
जस्तै प्रत्येक महिनामा त हुँदैन,
हजुर,
अब कार्यक्रम त्यो अफिसमा कार्यक्रम चलेपछि बढे जसो हुन्छ, महिना महिनामा पनि हुन्छ, तर प्रत्येक जस्तै सालमा 3-4 तालिम चाहिँ परिहाल्छ वर्षमा चाहिँ।
हजुर, त्यसरी चाहिँ तपाईँको समग्रमा एउटा म्यानेज चाहिँ भइरहन्छ, यता तालिम पनि हुन्छ, होइन? तालिमको बेला दुवैजनाले जानु पर्यो भने के हुन्छ? श्रीमान श्रीमती दुवैले तालिममा खट्नु पर्यो भने
नै दुईजना चाहिँ जाँदैनौँ हामी, किनभने पसल बन्द भइहाल्छ, त्यही भएर बरु एकजना चाहिँ तालिममा जाने, एकजना चाहिँ पसल खोलेर त्यहीँ बनाउने, त्यस्तो गरेका छौँ।
भनेपछि त्यो नपरेर कि अब उहाँलाई पनि तालिममा बोलायो, तपाईँलाई पनि तालिममा बोलाइसकेपछि अनि एकजना मात्रै हामी हुन्छ भन्नुहुन्छ कि कस्तो? दुईजना
हाम्रो चाहिँ फुर्सद छैन, हामी बरु एक ठाउँ मात्र सिकाउँछौँ, बरु त्यसलाई यसो यो महिनामा भएन अर्को महिनामा गरेपछि कस्तो हुन्छ भनेर उहाँलाई सम्झाउँछौँ, अनि त्यसपछि उहाँले पनि ठिकै छ बरु यो महिनामा उहाँ गर्छन् अनि त्यसपछि अर्को महिनामा अर्को ठाउँमा गराउँला भनेर उनीहरू ऊ गर्छ।
तपाईँले पसल चाहिँ त्यसरी बन्द राख्नु हुँदैन,
बन्द चाहिँ राख्नु पर्दैन, अब ग्राहक भइहाल्छन् होइन, त्यहाँ पनि बनाउनै पर्छ।
हजुर, तपाईँकोमा अहिले बहिनी पनि भन्नुभयो, एकजना उताबाट भाइ पनि आउँदैछन् भन्नुभयो, उहाँहरूलाई पनि तपाईँहरूले नै सिकाउनु भएको या अन्तबाट सिकेर आउनुभयो?
नै हामीले सिकायौँ, भनेपछि जुन बहिनी आउँछ शान्तिपुरबाट तिनी चाहिँ यहीँबाट सुरु गरे हुन्, अनि त्यो भाइ आउँछ त्यो राणा हुन्, त्यो भाइ चाहिँ मेरो बुढाले शान्तिपुरमा ऊ विशालनगरमा सिकाए, अनि त्यसपछि अब उहाँलाई अलिक कम भयो, 45 दिन मात्र सिकेँ म, फेरि पसलमै सरकै पसलमै गएर सिक्छु भनेर उहाँले भन्नुभयो, अनि त्यसपछि आउँछ नि।
दैनिक अहिले के बनाइरहनु भएको छ?
दैनिक त ह्याङ्गर बनाइरहेको छु मैले, ह्याङ्गर भयो, ऱ्याग भयो,
हजुर,
अनि त्यो बच्चा झुला भयो, अनि अलिक ठुलो बच्चाहरूलाई खेल्ने पिङ भयो, त्यो चाहिँ अहिले चाहिँ सुरुवात गरेका छौँ बनाउन।
भनेपछि अहिलेसम्मको तपाईँले यसो यो बजारमा बिक्री भएको सामानहरूको पनि यसो हिसाब गर्नुभयो होला, त्योमध्ये कुन चाहिँ चिज धनगढीमा चाहिँ बढी गइरहेछ?
यसको यस्तो हुन्छ सर, सिजन अनुसार पनि हुन्छ, अब तिज आउन लाग्यो भने टोकरीको मात्रै बिक्री हुने रहेछ सर,
टोकरीको,
हजुर, त्यो टोकरी त दिनको 10-15 वटा भन्दा बढी जाँदो रहेछ। अब अरू बेला चाहिँ ह्याङ्गरको पनि, ह्याङ्गर भयो, ऱ्यागहरू भयो, त्यो चाहिँ अब 12 महिना गइराख्ने चिज हुन्छ, अब चुरा स्ट्यान्डहरू भयो त्यो पनि गइराखेकै हुन्छ, अब त्यो बच्चा झुलाहरू भयो, पिङहरू भयो, त्यो त अब जतिखेर बच्चा जन्मिन्छ त्यतिखेर नै लिन आउने त हुन्,
बच्चा पनि अब हरेक दिन जन्मेकै हुन्छन्,
जन्मेकै हुन्छन्, त्यही पनि बच्चा झुलाहरू पनि 3-4 वटा अदर भइरह हुन्छ, अब बढी जसो अदरकै सामान बनाउनुमै व्यस्त छौँ मैले सर।
अहिलेसम्म एक्स्ट्रा तपाईँले बनाउनु त्यति धेरै परिरहेको छैन भनौँ न,
एक्स्ट्रा बनाउनु पाइराखेकै छैनौँ, अदरकै भ्याउन गाह्रो छ सबभन्दा पहिला सर,
हजुर,
यस्तो हो।
जस्तो एउटा टोकरी भन्नुभयो, टोकरी बढी जान्छ, ती यो बढी जस्तो अलि चाडबाड त्यसमा पनि महिलाहरू अलि बढी,
हजुर,
एउटा पञ्चमीमा तिजमा होइन यो समयमा अलि बढी उहाँहरू व्रत बस्नुहुन्छ अनि यो समयमा पूजा पाठ गर्दाखेरि त्यो टोकरी भन्नुभएको,
हजुर हो, पूजा टोकरी,
हजुर। अनि मैले हिजो त्यहाँ देखिरहेको थिएँ सायद कुर्सी पनि बनाउनु भएको थियो क्यारे वेदको, होइन? कति जति लगानी लाग्छ त्यो बनाउनको लागि?
कुर्सीमा खास धेरै त लाग्दैन त्यही 10-15 किलो जति बेट लाग्छ तर अलिक मोटो मोटो खाले बेट चाहिने रहेछ त्यसमा
हजुर नत्र त्यो लच्किने अलिकति गुम्रिने सम्भावना
हजुर अ लच्किने सम्भावना हुन्छ अलिक मोटो खाले बेट भएपछि त्यति लच्किन्न अनि बोलियो पनि हुन्छ
सस्तोमा तपाईकोमा सस्तोमा सबैभन्दा कम मूल्यको सामान के पाउँछ र सबैभन्दा हाई मूल्यको सामान के पाउँछ
सबभन्दा सस्तो भनेको त्यो चुरा एङ्गल नै भयो सर
हजुर
अब त्यो 2.5-3 सयमै दिइरह हुन्छौँ अब कुर्सी भनेपछि त 3500-4000 पनि पर्छ अब त्यो पिङहरू पनि अलिक महँगै हुन्छ सर अब बच्चा झुला पनि 25-3000 परिरह हुन्छ त्यही कारणले अब बेतका सामग्री अब मूल्य मात्र हेरेर भएन त्यसको टिकाउ नै खासमा हेर्नुपर्ने हुन्छ अब प्लास्टिकको 2-3 गुणा नै बलियो हुने रहेछ बेत भन्ने चिज त्यही कारणले अब सदुपयोग गरिराख्ने उहाँहरूलाई नै थाहा छ कि यो बेतको सामग्री ह्याङ्गर किनेर मेरो कति वर्ष भयो भन्ने कुरो थाहा र कति वर्ष सदुपयोग म गरिसकेँ आफ्नो त्यो तिरेको मूल्यको बराबरीमा यसले असुल गर्यो कि गरेन भनेर उहाँहरूलाई नै थाहा हुन्छ प्रयोग गर्ने उहाँहरूलाई होइन र हामीले बनाइराखेको हुनाले खासमा यस्तो भने हो मैले तर यसको बेट भन्ने चिज यस्तो बलियो चिज हो टिकाउ चिज हो भन्ने कुरो सबैलाई थाहा पनि नहुनसक्छ
जस्तो म फर्स्ट टाइम तपाईँको पसलमा आएँ
हजुर
होइन तपाईँको पसलमा मैले गइसकेपछि मलाई त्यो कुर्सी असाध्यै मन पर्यो
हजुर
बेटले बनाउनु भएको
हजुर
मैले तपाईँलाई सोधेँ भने कति वर्ष या कति महिनाको मलाई यो ग्यारेन्टी दिनुहुन्छ भन्दा तपाईँले ढुक्कका साथमा त्यसको टिकाउको हिसाबले
हजुर
कति समयको ग्यारेन्टी तपाईँ दिन सक्नुहुन्छ
हामीले 4-5 वर्षकै ग्यारेन्टी दिन्छौँ सर त्यो
4-5 वर्ष
हजुर
हजुर
त्यो बेड अब त्यो ग्यारेन्टी अनुसार चाहिँ अब खासमा घरभित्रै राख्नुपर्ने चिज हो
हजुर
अब बाहिर वर्षमा यताउता छोडिदिएपछि त्यसको त केही लाग्दैन होइन घरभित्र यस्तो बेड भन्ने चिज यस्तो रहेछ कि जति सदुपयोग गर्यो त्यो बेड चाहिँ चम्किलोपन आफै आउने रहेछ फेरि
हजुर
अब त्यो प्रयोग गर्न छोडियो भने त्यो त्यसमा चमक पनि आउँदैन बेटमा
हजुर हजुर
यस्तो चिज रहेछ त्यही कारणले त्यसमा नेचुरल कलर वार्निस भन्ने पेन्ट गरे हुन्छ त्यसपछि त्यही अनुसार टल्किरहन्छ सर
जति त्यो त्यसको युज हुन्छ
हजुर
त्यति धेरै त्यसले कलर दिन्छ
सर त्यसलाई प्रयोग गर्न युज गर्न छोडियो भने त्यो चाहिँ अलिक चम्किलो पनि छोड्छ यस्तो चिज हो बेट
हजुर फेरि पनि म भाउजूतर्फ नै लागे होइन उहाँले चाहिँ कुरा सुनिरहनु भएको छ यो बेदका सामग्रीहरू बनाइरहनु भएको छ अनि बनाइरहँदाखेरि भन्नुभयो अर्डर अनुसार मात्रै हामीले अहिलेसम्म बनाइरहेका छौँ र बाहिरको त बनाउन भ्याएकै छैनौँ अर्डरकै बनाउन पनि भ्याइरहेको छैनौँ भन्नुहुन्छ अर्डरमा पनि व्यक्तिले अर्डर गर्छन् या संस्थाले अर्डर गर्छन् कसले अर्डर गरिरहेको छ
व्यक्तिले पनि गर्छ अनि संस्थाले पनि गर्छ संस्थामा जस्तै अब कुर्सी चाहिएपछि अनि होटलले पनि गर्छ जस्तै होटलमा 6-7 वटा चाहिन्छ कुर्सी भनेपछि तिनीहरूको लागि अर्डर अनि त्यसपछि संस्थाभरि जसो ऱ्याकको लागि अर्डर गर्छन् ऱ्याक र ह्याङ्गर
हजुर त्यो अर्डर चाहिँ बढी हुन्छ
हजुर
भनेपछि संस्थागत रूपले अर्डर गर्दाखेरि तपाईँलाई फाइदा पर्छ कि व्यक्तिगत रूपले अर्डर गर्दाखेरि फाइदा पर्छ
संस्थागत जस्तै अब उनीहरू एकैचोटि 6-7 वटा बनाइदियो भन्छन् अब व्यक्तिले चाहिँ एउटा मात्रै भनेपछि अब दुइटैमा फाइदा त फाइदै हो अब तिनीहरूलाई पनि दिनै पर्ने एउटा भए पनि बनाउनै पर्ने अर्डर भनेपछि अब दुइटै बराबरै
अहिलेसम्म तपाईँहरूले जति बनाउनु भएको छ त्यसका अलावा यो चिज चाहिँ बनाइदिनु पर्यो भनेर तपाईँको पसलमा नभेटिएको तर मलाई यो चिज चाहिएको छ भनेर कोही आएको छ
आउँछन् आउनु त जस्तै अब डिजाइनमा फरक हुन्छ कुर्सी त त्यही हो सोफा सेटमा पनि त्यही तर डिजाइनमा यस्तो डिजाइनको बनाइदिनु भनेर त्यो मोबाइलमा लिएर आउँछन् अनि त्यसपछि डिजाइन देखाउँछन् अनि त्यसपछि त्यही डिजाइनले हामी निकाल्छौँ डिजाइन चाहिँ
त्यो डिजाइन तपाईँले हुबहु उतारिदिनुहुन्छ
उतारिदिन्छौँ अब कुनै चाहिँ अब अर्कै खाले हुन्छ बेत जस्तै मोटो खाले यहाँ हुँदैन टिकापुर सत्तीमा इन्डियाबाट त्यो मोटो बेत आउँछ त्यो बेत यस्तै बेतको बनाइदियो भनेपछि अलिक अप्ठ्यारो हुन्छ जस्तै हाम्रो यस्तो बेत छैन मोटो बरु यसैबाट छानेर मोटो मोटो हालेर बनाइदिउँला भनेर उनीहरूलाई भन्छन्
भनेपछि इन्डियाबाट ल्याउने वातावरण अहिले छैन
अहिले चाहिँ छैन
तपाईँको जति आइरहेको छ यो शक्ति सामुदायिक वनबाट आइरहेको छ
हजुर त्यहीँबाट आइरहेको छ अब इन्डियाबाट पनि यसो अब पाइन्छ कुन ठाउँमा पाइन्छ भनेर खोजिरहेछौँ अब त्यहाँ भएपछि अलिक हामीलाई पनि सजिलो हुन्छ
हजुर अब यो काम गरिरहनु भएको छ, अहिले त पैसा पनि देखिन्छ, खुसी चाहिँ कहाँनिर मिल्दो रहेछ? काम गरेपछि अब चोट पनि लाग्छ होइन, हतौडा पनि चलाउनुपर्छ, किल्ला पनि ठोक्नुपर्छ, दैनिक कहाँनिर कसो त अलिकति केयरमेड त भइहाल्छ, तर पनि खुसी चाहिँ कहाँनिर गएर मिल्दो रहेछ कि काम गर्दाखेरि पीडा सँगसँगै खुसी कहाँनिर मिल्दो रहेछ?
अब खुसी भनेपछि अब पैसा अब अर्डर बढिआयो होइन, अर्डर बढिआ आउँछ अनि त्यसपछि अर्डर बढिआएपछि त पैसा आइहाल्छ, त्यतिखेरै हामी खुसी हुन्छौँ कि अर्डर बढिआइरहेछ, अब सामान जाम छैन भनेपछि खुसी हामी
बनाउनै, तपाईँले अर्डर नै त्यो भ्याइ नभ्याइ छ भनेपछि त्यहाँनिर पनि खुसी छ,
त्यो अब यसो हुन्छ,
दबाब पनि छ,
दबाब त त्यस्तो अब धेरै बना अब छिटो छिटो बनाइदियो भनेपछि अलिक दबाब जस्तो लाग्छ, त्यही पनि कामदार यो एक दुईवटा कामदार भए हामीलाई सजिलो हुन्छ भनेर सोच्छौँ, सोच्नु त अब चारजना छौँ, अब चारजनामा अलिक सायद सजिलो हुन्छ भनेर सोचेका छौँ।
भनेपछि अहिले अब चारजना हुँदै हुनुहुन्छ, तपाईँहरूलाई कामदारको पनि खाँचो छ?
कामदारको पनि खाँचो छ।
यी क्षेत्रको यदि सिकेको हुनुहुन्छ भने तपाईँको हामी एकैछिनपछि तपाईँलाई कसरी भेट्ने, त्यो मान्छेले तपाईँलाई सम्पर्क कसरी गर्ने, तपाईँसँग काम गर्न इच्छुक मान्छेले त्यो पनि हामी खबर गर्नेछौँ। म अलिकति अब यो पेसाभन्दा तपाईँहरूको व्यक्तिगत जीवनीतर्फ लाग्छु। विवाह कहिले गर्नुभयो?
हाम्रो विवाह भनेको 2056 साल माघको 4 गते भयो सर।
माघ 4 गते
हजुर
आउँदैछ, फेरि
हेरि
मङ्सिर महिना लागेको छ हजुर। अनि विवाह, माघी विवाह,
अब यो माघी विवाह भनौँ कि के भनौँ, खासमा हाम्रो विवाह चाहिँ यस्तो हो सर, पहिला चौधरी परम्परा अनुसार चाहिँ त्यो दोनी साट्ने भन्छन् नि सर, त्यस्तै चाहिँ गर्वमै चाहिँ साटा साट गरे हुन् सर।
फलानाको छोरी भयो भने मेरो छोरा
हजुर, यदि मेरो छोरा भयो भने तपाईँको छोरी भयो भने मलाई दिनु पर्ला, अनि मेरो छोरी भयो भने म तपाईँलाई दिन्छु भनेर गर्वमै चाहिँ त्यो साटासाट गरे रहेछन्। अनि ठ्याक्क हाम्रो चाहिँ त्यस्तै भयो, उहाँले उहाँको उहाँ छोरी हुनुभयो, म छोरा भएँ, अनि त्यहीलाई नै हामीले विवाह गऱ्यौँ सर। त्यसरी
तपाईँलाई चाहिँ कति पछि लाग्यो कि यी मान्छे नै मेरो विवाहमा, यी मान्छे नै मेरो श्रीमतीको रूपमा आउँदैछन् भन्ने कुरा?
यो चाहिँ बच्चामा चाहिँ त्यो रेला गर्छन् नि त, फलाना चाहिँ तिम्रो बुढी हो, फलाना चाहिँ तिम्रो श्रीमान हो भनेर रेला गर्छन् नि बच्चै हुँदाखेरि, त्यो छेउछाउका आफ्नो समाजका मान्छेहरूले त्यतिखेरै थाहा भइहाल्यो, त्यतिखेर नै थाहा भइहाल्यो भन्नु पर्यो
है, बिहाई नगरिकन सुरुमै उहाँ चाहिँ तपाईँको श्रीमती हो, उहाँ चाहिँ तपाईँको श्रीमान हो भन्ने कुरा त्यहाँ साथीहरूले जिस्काउँदै
जिस्काउने गर्थे, त्यतिखेर थाहा भएको।
त्यति बेला तपाईँलाई कस्तो लाग्थ्यो?
त्यतिखेर त अब आफ्नो यो सम्बन्धी कुनै जिज्ञासै नहुने, सोच नै नहुने, म विवाह गर्छु गर्दिनँ भन्ने
उमेरै थिएन
त्यतिखेर चाहिँ, खासमा नभए पनि हुने, हुने नभए पनि हुने, भएर पनि नहुने जस्तो लाग्ने, त्यही भन्नु पर्यो सर।
भाउजू पनि मुसु मुसु हाँसिरहनु भएको छ होइन, जब तपाईँले पनि थाहा पाउनु भयो मेरो उहाँसँग नै विवाह हुनेवाला छ भन्ने कुरा होइन, त्यो पनि बच्चामै, तपाईँलाई कस्तो लाग्थ्यो त्यति बेला?
अब त्यति त्यस्तो त लाग्दैन थियो, अब सुरुदेखि अब मम्मी बुवाले दिए भनेछन् भने हामी दुइटैले बिहा गर्छौँ भनेर सोच्दा त्यो अब सानोमा त त्यति थाहै नै, पछि लास्टमा भनेपछि अब हाम्रो अलिक ठुलो भएपछि हल्का साँच्चै हाम्रो उहाँसँगै बिहा हुन्छ भनेर मैले सोचेँ, जस्तै 15-16 वर्षमा हल्का हल्का भयो, नत्र पहिला त
अब बच्चामा होइन कुटाकुट त भएको थिएन त्यति बेलासम्म तपाईँहरूको?
नै हामी सँगै थिएन भनेपछि उहाँको अलिक टाढै थियो घर, अब कहिले काहीँ मात्रै भेट हुने नत्र नै,
ए अलिक टाढा नै
टाढै थियो, गाउँमा चाहिँ एउटै गाउँ हो, अलिक ठुलो गाउँ छ, टाढा टाढै थियो, खेल चाहिँ त्यस्तो भएन।
तपाईँको कति वर्षको हुनुहुन्थ्यो त्यति बेला बिहा गर्दाखेरि?
21 वर्ष।
अनि तपाईँ चाहिँ?
अब एकै वर्षमा त भयो, सायद 21 उहाँको भएपछि महिनाकै फरक भयो,
अब सँगै गर्वमा छन् भने त सँगैसँगै,
ए पक्कै पनि
महिनामा मात्रै फरक हो।
अब चाहिँ त्यति बेलाका ती दिन सम्झिँदाखेरि कस्तो लाग्छ, जब आमा बुवाले नै तपाईँहरूको नाता नै तोकिदिनु भयो भनौँ न, त्यसरी नै तपाईँहरू विवाह बन्धनमै बाँधिनु भयो, अहिलेसम्म एउटा सफल जोडी नै हुनुहुन्छ, त्यो अझै आगामी दिनमा पनि सधैँभरि यसरी नै रहिरहनुहोस् हाम्रो पनि शुभकामना छ, तर त्यति बेलाको त्यो आमा बुवाले गरेको कुरा सम्झिँदाखेरि अहिले चाहिँ कस्तो लाग्छ? राम्रो मान्छे चुन्नु भएको छ कि नराम्रो मान्छे चुन्नु भएको छ कि
मलाई लाग्छ कि हाम्रो अब राम्रो जोडी बनाइदिनु भयो बुवा आमाले अब पेटैमा त्यस्तो भनेपछि साँच्चै हाम्रो एकजना केटा एकजना केटी नै भए भनेर अनि ठाउँ पनि एकदम राम्रो गरेका छन् भनेर सोच्छौँ अब आमा बाबुलाई ठिकै भन्छौँ हामीले
हजुर तपाईँलाई तर यो कुरा अब तपाईँहरू पनि लागू गर्नुहुन्छ
अब त हुँदैन भाइ जस्तै अब त हाम्रो त पहिलाकै जमाना भइहाल्यो अब त कहाँ हुन्छ त्यो केटाकेटीले आफै ऊ गरिहाल्छन् आमाबाबुले भनेको त कहाँ मान्छन् खोजिहाल्छन् तिनीहरू
पक्कै पनि तपाईँलाई चाहिँ त्यो कुरा मनपर्छ कि पर्दैन अहिले चाहिँ
अहिले त अब मन पऱ्यो भने अब छोराले मन पराउनु पऱ्यो होइन छोराछोरीले छोराछोरीकै ऊ हुनु पऱ्यो अब मम्मी बुवाले खोजिदिएपछि त अर्कै ठाउँमा खोजिहाल्यो भने त हामीलाई अप्ठ्यारो हुन्छ नि त्यही भएर त्यो कुरा बरु गर्दै नगर्ने ठुलो भएपछि तिनीहरू आफै खोजिहाल्छ
अहिले को को हुनुहुन्छ छोराछोरीमा
हाम्रो दुईवटा छोरा मात्रै छन्
दुईवटा छोरा छन्
हजुर
अहिले कति वर्षका भए
एकजना 17 वर्षको त्यो जेठो छोरो कान्छो चाहिँ 8 वर्षको छ
छोरा 17 वर्ष भनेपछि त लगभग अब 17 वर्षको छोराले त थाहा पाउन थालिसक्यो माया भने के हो प्रेम भने के हो होइन अनि यो थाहा पाउन थालिसकेपछि कहिलेकाहीँ कुरा गर्छन् कि गर्दैनन् छोराले चाहिँ
यस्तो कुरो खासमा सङ्घ साथीहरूलाई गर्छन् सर अब बुवा आमालाई त म फलानासँग जान्छु यस्तो कुरो त कहाँ भन्छन्
तपाईँहरूले चाहिँ रुचि राख्नुहुन्छ कि हुँदैन मेरो छोराले के गरिरहेको छ राम्रो लाइनमा छ कि छैन नराम्रो लाइनमा छ कि भन्ने कुरा
अब त्यसको लागि चाहिँ खासै त बुवा आमाले सोच्ने भनेको त मेरो छोरो इमान्दार होस् राम्रो होस् बढी परोस् भन्ने सोच्ने हुन्छ
हजुर
अब त्यो लाइन अनुसार अब छोरोले पनि हिँडिदिनु पर्यो अनि मात्रै हुने त हो सर अब छोराले आफ्नो टालमा अब बुवा आमाले कहिल्यै भन्दैनन् भन्ने त हुँदैन
पक्कै पनि
हजुर
तर तपाईँहरूले चाहिँ बुझ्नुहुन्छ कि छोराले चाहिँ के गरिरहेको छ भन्ने कुरा
हजुर बुझिरहेछ
प्रयास त हुन्छ नि छोराले के गरिरहेछ कहाँ गरिरहेछ होइन
के काम गर्छ कतिखेर कहाँ जान्छ भन्ने कुरो चाहिँ हेरिरहन्छ
पक्कै पनि अब हामी लगभग कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ मैले व्यवसायका कुरा पनि गरेँ तपाईँलाई र तपाईँको परिवारलाई कसैले सम्झिन चाह्यो उहाँहरूले हामीलाई सिकाइदिनुहुन्छ कि हुन्न हामी पनि सिक्न चाहन्छौँ भन्नेहरूको लागि के भन्न चाहनुहुन्छ
जे होस् सिप र कलामा नै पैसो छ र आफै आफ्नो रोजगार आफै बनाउन सकिन्छ र स्वावलम्बी भएर बाँच्न सकिन्छ भन्ने कुरो हिसाबले चाहिँ यो व्यवसाय लागेर केही खेर जाने जस्तो मलाई लाग्दैन त्यही कारणले हाम्रो यहाँ चाहिँ जुन कैलाली सौगात घर कोसेली घर भनेर त्यो उत्तर बेरीमा आउनुभयो भने हामी उहाँहरूलाई चाहिँ राम्ररी सिकाइदिन्छौँ र आफ्नो व्यवसाय पनि लागू गर्छन् भन्ने कुरा हिसाबले र हाम्रो यहाँ सिकेको हुन त दुईजना नै आफ्नो पसल नै खोलिसकेका छन् एकजना मोटी चोकमा यहीँ सिक हाम्रै पसलमै सिकेर जानुभएर उहाँ सिकिसकेका छन् त्यही कारणले यो सिकौँ र सिकेर आफ्नो व्यवसाय गरौँ भन्ने चाहिँ मेरो चाहिँ सफलताको शुभकामना पनि दिन चाहन्छु यस्तो चाहने इच्छा भएको उहाँहरूलाई चाहिँ र हाम्रो आएर सिक्न पनि हामी त्यस्तो निर्धक्क भएरै सिकाइदिन्छौँ
सिक्नको लागि शुल्क तिर्नु पर्यो या निशुल्क रूपले सिक्न पाउँछन् के छ
हाम्रो उहाँ आएर त निशुल्कै सिकाइदिन्छौँ हामी त्यस्तो शुल्क लिँदैनौँ
तपाईँलाई सम्पर्कबाट खबर गर्न पऱ्यो भने तपाईँको मोबाइल नम्बर दिन मिल्यो कि मिलेन
मिल्छ जे होस् मेरो मोबाइल नम्बर रहेछ 9806426531 रहेछ अनि मेरो परिवारको मोबाइल नम्बर चाहिँ 9806456531 रहेछ
ठ्याक्कै 111 111
हजुर
होइन 9806426611111 यो नम्बरमा पनि फोन गर्न सक्नुहुन्छ
हजुर
अनि
9806046046 हजुर 9506111
यो नम्बरमा पनि फोन गरेर उहाँहरूले तपाईँसँग जिज्ञासा आफ्ना छन् सिक्न चाहनुहुन्छ भने जुनसुकै बेला पनि खबर गर्न सक्नुहुन्छ
हजुर
तपाईँको चाहिँ के छ तपाईँलाई सुनेर बस्नुभएको पक्कै पनि अरू ठाउँमा पुरुषले आफ्नो श्रीमतीलाई फलानु चिज गर भनेका कुराहरू हुन्छन् होइन तिमी घरमै बस पनि धेरैले भन्छन् तर तपाईँले त आफ्नो श्रीमानलाई काम गरिरहेको ठाउँबाट ल्याएर यहाँ सिप सिकाएर अहिले आफ्नै व्यवसाय थाल्नु भएको छ, अन्य महिलाहरू जो घरमा बसिरहनु भएको छ होइन, जसका श्रीमानहरू खाली बसिरहनु भएको छ, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
अब उहाँहरूलाई जस्तै घरको काम अलि टाइममा गर्नु, अनि त्यसपछि अब व्यवसायतिर पनि लाग, अनि विदेश कति युवाहरू विदेश गएर छन् तिनीहरूलाई पनि विदेश जानुभन्दा यस्तै आफ्नै ठाउँमा काम छ, बरु यही काम गरेर यहाँ पनि पैसा आउँछ भनेर उनीहरूलाई सम्झाउँछु।
हस्, आइदिनु भयो कार्यक्रममा, तपाईँहरूको आगामी यात्रा, तपाईँहरूको आगामी पाइला अझै सफल होस्, धेरै धेरै शुभकामना छ।
धन्यवाद।
धन्यवाद।
हजुर, हामी कार्यक्रमको निर्धारित समयमा पक्की पनि पुगिसक्यौँ। आज मैले कुराकानी गरेको छु जित बहादुर चौधरी र सोचमानी चौधरी, श्रीमान श्रीमती हुनुहुन्छ उहाँहरूले नाताले, र सँगसँगै उहाँहरूसँगको यो मिठो कुरा त तपाईँले सुनिसक्नुभयो। उहाँहरूको यो प्रेरणादायी कुरा सुनिसकेपछि तपाईँका मनमा पनि कुनै जिज्ञासा, सुझाव, सल्लाह र प्रतिक्रिया भएमा हामीलाई पनि खबर गर्नुहोस्, र उहाँले दिएको नम्बरमा पनि फोन गरेर तपाईँले चाहिँ आफूले सिक्न चाहेको कुराहरू चाहिँ वेद बाँस सम्बन्धी कुनै पनि तपाईँले सिप सिक्न मन छ त्यसको लागि उहाँहरूलाई पनि सम्झिन सक्नुहुनेछ, र सँगसँगै तपाईँले कैलाली सौगात गृह कोसेली घर भनेर पनि रहेको छ यो चाहिँ, र यसमा पनि तपाईँले चाहिँ खबर गर्न सक्नुहुनेछ। यही भन्दै आजको कार्यक्रमबाट म रोहित पनि बिदा हुन्छु। हस्त, नमस्ते।
दाई, जाडोको लुगा हामीलाई पनि त किन्नु छ, कहिले किन्ने?
चिन्ता नले बहिनी, ओल्ड फेसन सप सधैँ छ नि, त्यहाँ त जाडो र गर्मी दुवै सिजनका लुगाहरू पाइन्छ नि।
त्यसो भए जाऊँ न त।
जिन्सका सामानहरू सुपथ मूल्यमा पाउनुका साथै चेक प्यान्ट, जिन्स प्यान्ट, कोरियन प्यान्ट र जाडोमा लगाउने ज्याकेट, उनका सर्टहरू, हाइनेक, विन्डसिटर, हुड र राम्रो राम्रो जुत्ता र बेल्टहरू पनि पाउँछ। ध्यान दिनुहोस्, आफ्नो घरमा रहेका बालबालिका र वृद्ध आमा बुवाहरूलाई यो चिसोबाट बचाउनुहोस्। ओल्ड फेसन सप, धनगढी क्याम्पस रोड, KMC जाने बाटोमा। फोन नम्बर 9846077619।
ओहो दाई, कता हिँड्नु भएको? हतार हतारमा
पसलका लागि डिजिटल काटा किन्नु पर्ने, म त पलिया जान लागेको।
ए हो र दाई, नेपाल सरकार गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय धनगढीबाट प्रमाणित भएका डिजिटल तराजु, टेबल तराजु